السلام عليكم ورحمة الله وبركاته. جو موضوع دیا گیا ہے وہ فلسفہ عید کے حوالے سے. Topic that we are going to discuss is in reference to the philosophy or the reason or the purpose of Eid. جب آپ عید کا لفظ اگر آپ لغت کے اندر ڈکشنری کے اندر دیکھیں گے تو یہ عربی کے اندر جو الفاظ ہیں وہ ایک فیملی سے بہت سارے الفاظ ایک ہی فیملی کے ہوتے ہیں. جیسے حسن ہے, حسین ہے, محسن ہے, حسنہ ہے, احسان ہے, یہ سب کے سب ایک ہی فیملی سے تعلق رکھتے ہیں. اسی طرح سے عید جو ہے وہ عود یعنی ریٹرن, معاد, عادہ, یہ سب جو ہیں اسی فیملی سے. البتہ لغت کے اندر جب آپ اس کا لغوی معنی دیکھیں گے اس کے بعد اس کا منقول معنی ہوتا ہے. The word when it was derived, what it was derived from, and then what the word was being used, the meaning changes. But if you want to look at the purpose or the root of a thing assigned, you should look at that root word. تو اس سے آپ کو کیا ہے کہ آپ کو اس کی اصل کا جڑ کا پتہ لگے گا. معاد فار ایگزامپل یہ عید کے فیملی میں سے ہے. عود ریٹرن. معاد کو جب ہم معنی کرتے ہیں تو قیامت کے حوالے سے, لیکن معاد جو ہے وہ جگہ ہے, وہ جگہ جہاں پہ انسان لوٹتا ہے. تو خدا کے پاس جب وہ لوٹے گا تو یا تو وہ اس کے پاس جنت ہوگی یا اس کے پاس جہنم ہوگا. سو when we will return to Allah سبحانہ وتعالیٰ, either we will go to heaven or we will go to hell. امام علی علیہ السلام also describing in the sermons that he delivered for Eid al-Fitr, he has a sermon in which he describes, he says that when you go and you pray, imagine yourself that you are in front of Allah subhanahu wa ta'ala, that it is the day of judgment. That you are standing in front of Him, and that think about when you are going home, whether you are going to Jannah or hell. تو امام نے خطبے میں کہا بھی ہے کہ جب آپ عید کی نماز پڑھتے ہیں تو اس طرح سے تصور کریں کہ آپ روز محشر میں ہیں, آپ خدا کے سامنے ہیں, اور روز محشر کے بعد ظاہر ہے کہ یا انسان جنت جاتا ہے یا جہنم میں. تو جب آپ واپس اپنے گھروں کو لوٹ رہے ہوں تو یہ جانیں کہ آپ یہ سوچیں کہ آپ جنت میں جا رہے ہیں یا جہنم میں. اب وہ یہاں پہ بیوی اور شوہر والی بات نہیں ہو رہی کہ ہمارا گھر ہے جہنم تو ہم تو جہنم میں جا رہے ہیں, یہ والی بات نہیں ہو رہی. واقعی یعنی یہ کہ انسان اپنے اعمال کو دیکھے, اس روز ٹیلی کرے, حساب کتاب کرے عید والے دن, اور دیکھے کہ وہ کہاں پہ پہنچا ہے. اگر تو وہ وہاں پہ پہنچا ہے جہاں پہ اسے پہنچنا چاہیے تھا تو پھر تو خوشی کی بات. عید جشن ہم اسی لیے مناتے ہیں کہ ہماری ریٹرن ہوتی ہے خدا کے پاس, اور جب ہم خدا کے پاس ریٹرن ہوتے ہیں, برگشت کرتے ہیں, ریٹرن کرتے ہیں, تو اگر تو ہم سے خدا خوش ہے تو پھر عید ہے, خدا ناراض ہے تو عید ہے. اگر خدا ناراض ہے میں خوش ہو سکتا ہوں, یعنی اگر میں خوش بھی ہو جاتا ہوں, جشن بھی مناتا ہوں, اچھے کپڑے بھی پہن لیتا ہوں, اور عید ملن پارٹیاں بھی کرتا ہوں, ادھر بھی جاتا ہوں, مسکراتا ہوں, اور ہماری بہنیں اچھے اچھے گوٹے والے کپڑے اور چوڑیاں اور میک اپ اور یہ سب کام کرتی ہیں جو جشن کے لیے کرتے ہیں, خانوادے کے لیے تو نہیں کرتے, وہ صرف جشن کے لیے ہوتا ہے عید شبرات پہ. حالانکہ یہ سب تیاری اور یہ سب اپنے آپ کو بنانا سنوارنا یہ اپنے شوہر کے لیے ہونا چاہیے, اور شوہر کو بھی اپنی بیوی کے لیے اپنے آپ کو اچھا رکھنا چاہیے. البتہ ہم کیونکہ اس طرح سے کرتے ہیں شبرات پہ جو ہے وہ اچھا لباس. اگر ایسا ہے لیکن خدا ناراض ہے تو حقیقت میں وہ کوئی خوشی کی بات نہیں. کیا ہے وہ انسان جس کو جہنم میں ڈالا جائے گا, وہ آپ کے اس خیال میں وہ مسکرا رہا ہوگا, وہ اس دن عید میں آ رہا ہوگا, وزي مجشم من عراو گئے سوک من عراو سوک من عراو تو امام نے یہ بھی ان کی کلمات ان کے شاعر کے اندر ہے کہ وہ دن جس دن انسان خدا کی گناہ یعنی وہ نافرمانی نہیں کرتا خدا کے احکامات کو نہیں توڑتا تو اس دن عید ہے یعنی ہر وہ دن جو انسان خدا کی اطاعت میں گزارتا ہے اس دن عید ہے اور حقیقت بھی ایسا ہے ایک مالی ہے وہ پودا لگائے فصل لگائے درخت لگائے اور درخت لگانے کے بعد اس پہ پھل نہ آئے خوش ہوتا ہے فصل اس نے لگائی لیکن فصل خراب ہو گئی اب وہ فصل کاٹ رہا ہے تو وہ خوش نہیں ہے جشن وہ تب کرتا ہے خوش تب ہوتا ہے جب اس کی فصل پھل لے کر آتی ہے when the tree bears the fruit that is the day that the gardener becomes happy if the tree does not bear fruit there is no point of being happy تو اسی طرح سے ماہ رمضان جب گزرتا ہے تو انسان کو جو انعام ملتا ہے اب یہ ذرا دقت سے سنیے گا کہ عید والے دن بچوں کو عیدی ملتی ہے صحیح ہے جب آپ تبھی خوش ہوتے ہیں نا بچے اگر کسی بچے کو عیدی نہ ملے وہ خوش ہوتا ہے the kids who were not given عید are they happy they're not happy they say for us it's no عید if we get عید then we are happy تو انسان کو جو عید ملتی ہے جو انعام ملتا ہے ماہ رمضان کے بعد اور جو سب سے بڑا انعام ہے جو خدا کسی کو دے سکتا ہے وہ ہے آزادی عید والے دن خدا کا جو انعام ہوتا ہے روزے دار کے لیے وہ ہوتی ہے آزادی آزادی اس کی سب سے بڑی عیدی ہے اگر وہ کسی کو دے دے آزادی کیوں کہا علماء کہتے ہیں وہ اس وجہ سے کہ شعبان کے آخر میں یا شعبان کے ماہ کے اندر رسول اللہ صلی اللہ علیہ وسلم نے ماہ رمضان کے حوالے سے جو فضیلت اس کی بیان کی اس کے اندر انہوں نے یہ کہا کہ تمہارے گناہوں کی وجہ سے تم کو شیطان قید کر دیتا ہے تم کو قید کے علاوہ انہوں نے ایک اور جو لفظ جو کہ کافی اس کا اگر آپ سمجھ پائیں تو بہت لطیف ہے وہ تم کو گروی رکھ لیتا ہے گروی رکھنا سمجھتے ہیں جب ایک انسان ہے وہ فار ایگزامپل آپ کے پاس قرضہ ہے قرضہ آپ نہیں دے پاتے تو آپ کو یا تو گھر گروی رکھنا پڑتا ہے یا پھر یہ کہ دا بینک کمز اینڈ ری پوزیسز واٹ یو اون سو ناؤ دا پراپرٹی آف دا ہاؤس از ناٹ یور پراپرٹی اینی مور بیکاز لیٹس سے اے پرسن واز ڈیفالٹڈ آن دیئر مورگیج پیمنٹس اب یہ جو گھر ہے یہ ان کا نہیں رہا اب بینک نے آگے سے پوزیس کر لیا یعنی وہ اب گھر جو ہے اس شخص کی ملکیت نہیں رہا علماء کہتے ہیں کہ جب انسان گناہ کرتا ہے احادیث کی روشنی میں تو در حقیقت میں وہ دہکار ہو جاتا ہے حقوق اللہ ہے یا حقوق العباد جو بھی چیز جو بھی وہ گناہ کرتا ہے وہ دہکار ہو جاتا ہے اور جب وہ اپنے قرضے کو ادا نہیں کر پاتا تو اس کو اس شخص کو اس کے نفس کو اس کو گروی رکھ دیا جاتا ہے جب آپ سنتے ہیں کہ لوگ کہتے ہیں کہ جی میرے لیے بہت مشکل ہے کہ مجھے غصہ نہ آئے میں جو بھی مرضی کرتا ہوں مجھے غصہ آ جاتا ہے میرے لیے بہت مشکل ہوتا ہے کہ میں نماز کو ادا کروں میں سے نماز ادا نہیں ہوتی میرے لیے بہت مشکل ہو جاتا ہے کہ میں جھوٹ نہ بولوں میرے لیے بہت مشکل ہو جاتا ہے کہ میں غیبت نہ کروں واقعی مشکل ہے کیوں مشکل ہے کیونکہ یہ شخص گروی رکھا گیا ہے یہ گروی رکھا گیا اور شیطان نے اس کو گروی رکھا ہے ظاہر ہے کہ جس کا اپنا اب کچھ نہیں رہا तो वो वही कहेगा जो उसको कहा जाएगा, जो शैतान उसको कहेगा बिलाखरे उसको वही करना पड़ेगा। तो इंसान जब गुनाह करता है तो दहकार हो जाता है, अगर वो अपने कर्जे को अदा नहीं करता तो उसको गिरवी रख लिया जाता है। ये अदा करना यानी तौबा, यानी जुबरान। आपने नमाज को कजा किया, अब इसका जुबरान है, नमाज कजा की उसको पढ़े। किसी का पैसा लिया उसको पैसा वापस करें, किसी की कीमत की उससे जाके माफी मांगे। अगर ये कर्ज अदा नहीं किया तो शैतान आपको गिरवी रख लेगा। और जब इंसान का नफ्स उसका खुद वजूद गिरवी हो जाए, शैतान हो जो कि उसको गिरवी रख ले, तो फिर उसके लिए हर चीज मुश्किल है। तो अल्लाह सुब्हानहू व तआला ईद के दिन लोगों को आजादी देता है। जिनको शैतान ने गिरवी रख लिया होता है वो पूरा माह कोशिश करते हैं कि कर्जे को अदा करें, कर्जे को अदा करें, क्योंकि जिसने उनको गिरवी रखा है खुदा उसको क्या करता है, जिसने उसको गिरवी रखा है माह रमजान के अंदर खुदा क्या करता है, उसको कैद कर देता है। और ये शख्स जो कि शैतान का गिरवी किया हुआ था, अब उसके पास एक माह है कि वो कर्जे को अदा करे। अगर वो कर्जे को अदा कर देता है, जो रहमत के दरवाजे खुदा माह रमजान में खोलता है, अगर उनसे इस्तफादा करता है, अगर वो इबादत करता है, दुआएं पढ़ता है, इस्तग़फ़ार करता है, आमाल को अंजाम देता है, इन्फ़ाक करता है, खुदा के रस्ते में खर्च करता है, तो वो रफ्ता रफ्ता अपने कर्जे को अदा कर रहा होता है। और माह रमजान के बाद ईद वाले दिन खुदा उसको शैतान से आजाद कर देता है। वो शख्स उस दिन आजाद होता है, क्योंकि उस दिन उस शख्स को आजादी मिलती है। तो ये जश्न का दिन है, ये जश्न का दिन है। लेकिन अगर उस शख्स ने उस पूरे माह के अंदर कर्जे को अदा नहीं किया तो वो अभी भी शैतान का गिरवी किया हुआ है। और जब वो खुल जाएगा तो वापस उसके लिए हर चीज मुश्किल हो जाएगी। फिर दोबारा कहेगा मुझे नमाज पढ़नी मुश्किल। माह रमजान में सबकी अव्वल वक्त फजर हो रही होती है नहीं? जो लोग अव्वल वक्त फजर नहीं पढ़ पाते बाकी दिनों में, तो पीपल वर नॉट एबल टू रिसाइट फजर ऑन राइट ऑन इट्स टाइम ऑन द डॉट, दे आर रीडिंग फॉर द होल मंथ ऑन द डॉट, दे आर लुकिंग एट द क्लॉक, अभी हुआ टाइम, अभी हुआ, नहीं हुआ, नहीं हुआ, नहीं हुआ, हो गया, नहीं हुआ। और जिनकी मगरब है कभी शायद हो सकता है टाइम पे ना हो, उनकी मगरब भी है वक्त पे होती है, ऑन द डॉट, नॉट 30 seconds लेट, नॉट 10 seconds लेट, ऑन द डॉट। वो घड़ी को देख लो, अभी मगरब हुई नहीं हुई, अभी हुई नहीं हुई, अभी हुई नहीं हुई। तो अगर इंसान ने अपने कर्जे को अदा कर दिया तो शैतान से वो आजाद हो गया, अगर नहीं किया तो अभी भी गिरवी किए हुए और उसकी इजाज में, उसकी विलायत में उसको रहना पड़ेगा। मिसाल समझ में आ रही है ना आपको, कि जब कोई ये आपने देखी भी होगी, मसलन जब पुराना जमाना मैं कह रहा हूं, लेकिन वो इतना पुराना नहीं है, कि मसलन वो लोन लेते होते थे, लोग लोन लेते थे तो उसके बाद लोन को पे नहीं कर पाते थे, तो जो जमींदार होता था वो कहता था कि ठीक है तुम इतने साल मेरे लिए काम करोगे, होता था ना कि आप इतने साल मेरे लिए काम करोगे। या ये तो आपने शायद देखा हो अपने के, because he could not pay the loan, so he would have to work for nothing, he would become that person's slave in return to the money that this person owes for a certain amount of time, right? So if a person does not pay their debt, If they don't pay their debt, they become the slave of Shaitan. But if they have paid it on the day of Eid, there is freedom. तो आपको ये देखना है कि आपका ईद वाला दिन आजादी का दिन था या वही पुरानी कैद. यानी क्या, यानी फजर आप अव्वल वक्त पढ़ सके या सवेरे, यानी मगरबैन आप अव्वल वक्त मगरब को अदा कर सके या डिले किया. यानी अगर माह रमजान के अंदर आप गीबत नहीं कर रहे थे या रोजा रखा और गीबत नहीं करनी चाहिए, तो आया आप ईद वाले दिन गीबत कर रहे हैं या नहीं कर रहे हैं? सही. तो होता है आजादी का दिन. ये जो आजादी यहां पे कहते हैं ये वो आजादी नहीं है. गुनाहगार शख्स क्या है? कैदी है. किसका कैदी है? शैतान का. और जो शख्स खुदा की तरफ लौट आता है, जो खुदा की तरफ लौट आता है, जो गुनाह नहीं करता, हकीकत में वो शख्स आजाद है. यहां पे जिसको आजादी कहा जाता है वो कैद है, वो शहवात नफसानी की कैद है. जो औरत समझती है कि वो बगैर हिजाब के उस लिबास में, जिस लिबास में वो चाहे बाहर निकल जाए कि मैं आजाद हूं, ये कैदी जा रही है, ये शैतान की कैदी जा रही है, इसको खुद एहसास नहीं. और जो बहन जिसको कहा जाता है कि जो हिजाब पहनती है, प्रॉपर हिजाब पहनती है, कि ये अप्रेसिव है, इसके पास आजादी नहीं है. आजाद तो वो है, आजाद तो वो बहन है कि जो अपने शहवात से नफसानी की और इस सोसाइटी की कैदी नहीं है. आजाद तो वो है. तो खुदा जो है वो या तो इंसान को आजाद करता है एक वाले दिन, या फिर कैद में ही वो शख्स रहता है. और ये आपको जब माह रमजान खत्म हो जाता है तो उसके अंदर एक थोड़ी सी जो बात है वो कर दें. माह रमजान जब जाता है तो दरहकीकत में वो रात जो है वो शोक की रात होती है. यानी इंसान जो वाकई माह रमजान को थोड़ा सा दर्द कर पाए, उस रात उसकी हालत अफसुर्दगी की होती है, रिग्रेट की होती है, रिमोर्स की होती है, हैप्पीनेस की नहीं होती. क्यों? क्योंकि वो उसके पास जो चीज थी, जो खुसूसी वो खुदा का मेहमान था, वो आखिरी रात, यानी उस रात के बाद अब वो मेहमान खुसूसी खुदा का नहीं. यानी हम बाकी के अयाम में भी खुदा के मेहमान हैं. भाई ये जो आपको खाना मिलता है ये खुदा ने आपको दिया, आप उसके मेहमान हैं. ये जो रिस्क मिलता है आप उसके मेहमान हैं, वो आपको देता है. ये दुनिया उसने आपके लिए बनाई है कि आप चल फिर सकें, खुदा के लिए कोशिश कर सकें. ये फिलहाल तो ये सब मेहमान ही है उसकी, ये सुफरा है. लेकिन माह रमजान एक खसूसी क्या है? मेहमानदारी है. यानी वो उन चीजों से मेहमानदारी करता है जो कि बाकी के अय्याम में आपको शायद मुयस्सर ना हो, लेकिन वो चीजें जो बाकी के अय्याम में मुयस्सर है उनसे कहता है कि इज्तनाब करें. पानी नहीं पी सकते, खाना नहीं खा सकते. बाकी के सालों में, बाकी के अय्याम में आप खाएं तो मसला नहीं, आप हमारे मेहमान हैं. लेकिन माह रमजान के अंदर, उस टाइम के अंदर आप इन चीजों से इस्तेमाल नहीं कर सकते हैं. हम आपको खसूसी चीज देंगे जिसको हमने लैलतुल कद्र के अंदर उठाया. ये कुरान की पजीरा, यानी कुरान से खुदा लोगों की मेहमानदारी करता है. अहदीस से, इल्म से, तकवा से, इन चीजों से, हिकमत से. रोजे के बहुत सारे आसान है, बहुत सारे फल हैं, लेकिन उनमें से हिकमत एक है, मुनज्जम होना एक है, सही, तकवियत इरादा एक है, तकवा है, जिम्मेदारी है, बहुत सारे उसके समर है यानी फल है। ये है मेहमान नवाजी खुदा की। अब ये एक अलग डिस्कशन है, लेकिन जिस जो चीज उस दुआ के अंदर है उसके बारे में बात करके, इमाम सज्जाद अलैहिस्सलाम उसको रफली ट्रांसलेट हम करेंगे, वो कहते हैं कि खुदाया तू एक अजीब खरीदार है। खुदाया तू एक अजीब खरीदार है, यानी अगर आप दुनिया में खरीदार को देखें तो क्या कहता है कि मैं जो सबसे लोएस्ट अमाउंट होगा मैं तुम्हें वो दूंगा। एक कपड़ा है वो जहां पे सबसे सस्ता लगा होता है, जो सबसे ज्यादा डिस्काउंट दे रहा होता है, जो खरीदार है वो उससे जाके खरीदता है ये नहीं? सबसे सस्ता लगाया होता है जिसने 50% ऑफ, 70% ऑफ, 80% ऑफ। खरीदार हमेशा आप भी करते हैं, बार्गेनिंग करते हैं, आपने कभी फुल प्राइस नहीं पे किया, आप कहते हैं कि भाई यहां पे 30% ऑफ करो, 50 करो, 70 करो, यानी जो तुम मांग रहे हो मैं वो कीमत नहीं दूंगा, मुझे 50, 60, 80, 90% कम। तो इमाम कहते हैं खुदाया आप अजीब खरीदार, आप कहते हो कि ये एक चीज है मैं इससे 10 गुना देता हूं, मैं तुम्हारी जान खरीदता हूं, लेकिन जो तुम्हारी जान की कीमत है मैं 10 गुना उसकी कीमत देता हूं, मैं तुम्हारे से वक्त खरीदता हूं लेकिन तुम्हारे वक्त की जो कीमत है मैं उससे 10 गुना कीमत देता हूं। है आप अगर मेरी राह में एक फॉर एग्जाम्पल कुछ पैसे देते हैं तो मैं उन पैसों को 10 गुना करके जो है वो आपको देता हूं। खरीदारी ना, खुदा ने कहा कि मेरे साथ मामलात करो, मुझे अपनी जान दो मैं खरीदूंगा, लेकिन जब मैं तुम्हारी जान को खरीदूंगा तो जो तुम्हारी जान की कीमत है 10 गुना दूंगा। तो हम क्यों किसी और को खरीदें, बेचें अपना टाइम किसी और को क्यों बेचें? जो बेहतरीन खरीदार है जो 10 गुना आपको देगा उसको दे, क्यों हम जान अपनी किसी और को बेचें? जो हमें 10 गुना अपनी जान की कीमत देगा उसको दे, क्यों हम किसी और चीज को, किसी अपने इख्तियार को किसी और को बेचें? हम अपने इख्तियार को खुदा को बेचें ताकि वो 10 गुना हमें देगा उससे। हकीकत में आजादी जो है वो तकवे के साथ आती है, वो ईमान के साथ आती है। तकवा ना हो तो कैद है, ईमान ना हो तो कैद है। तो ईद का जो फलसफा है वो इस आजादी के ऊपर तकिये किए हुए है। तो इंशाल्लाह ताला के हम आजाद हैं, अगर आजाद नहीं है कैदी हैं तो कोशिश ये करें कि खुदा से अपनी आजादी को मांगे और इस आजादी को अपनी जान देकर, खुदा को अपनी जान बेचकर, अपना टाइम बेचकर, अपना माल बेचकर, अपनी औलाद बेचकर, अपना वजूद बेचकर, अपना इख्तियार बेचकर, जो कुछ अपने पास है उसको बेच दें ताकि आप क्या खरीदें, अपनी आजादी को खरीदें। मुस्लिम उम्मा इस वक्त कैद है। 1 बिलियन है ना हम, 1.5 है या 1.6 बिलियन, ये कैदी है। कैदी कुछ कर सकता है? कुछ नहीं कर सकता। उसका घर जलाया जाए, उसका घर लूटा जाए, उसके घर से पैसा चोरी कर लिया जाए, उसके घर को तोड़ दिया जाए, उसके खानवादे को मारा जाए, उसके खानवादे को उनको तवाचे मारे जाए, जो मर्जी किया जाए, कैदी कुछ कर सकता है? कैदी तो कैद में। इस वक्त मुस्लिम उम्मा कैदी है। हमारे बहनों को मारा जाता है, भाइयों को मारा जाता है, हर रोज हम सुनते 10 को आज मार दिया, 11 को आज मार दिया, 20
پچھلے اٹھا لیا، اغوا کر لیا، یہ ہو گیا، وہ ہو گیا. 60 سال سے فلسطین کے اوپر قبضہ ہے، عراق کے اوپر قبضہ ہے، افغانستان کے اوپر قبضہ ہے، سعودیہ کے اوپر قبضہ ہے، حجاز کے اوپر قبضہ ہے. ہمارے تمام کے تمام گھروں کے اوپر قبضہ کیا ہوا ہے، جس طرح سے چاہتے کرتے ہیں. ہم کچھ کر سکتے ہیں؟ قیدی ہیں، کچھ نہیں کر سکتے. جب تک قیدی ہیں کچھ نہیں کر سکتے. ہماری کمیونٹیز قیدی ہیں. آزاد ہو گئی آزادی آپ کو سوائے ایمان اور تقوی کے علاوہ نہیں مل سکتی. کمیونٹی آزاد تب ہوگی جب امر بالمعروف و نہی عن المنکر ہوگا. امر بالمعروف و نہی عن المنکر نہیں ہوگا تو ہم قیدی ہیں، کچھ نہیں کر سکتے. ہمارے بچے ہم سے ضائع ہو جائیں گے. ہمارا سرمایہ ہے بچے، ضائع ہو جائیں گے. ہم سے قیدیوں کے بچے ضائع ہو جاتے ہیں. دعا گوئیں کہ امام کا زور جلد از جلد ہو تاکہ ہم ہماری واقع آزادی ہو. اس قید سے ہمیں آ کر امام جو ہے وہ نکالیں. خدا ہمارے گناہوں کو معاف کرے. بی بی فاطمہ ان کی اولاد کے صدقے، شوہر کے صدقے، ابو کے صدقے ہمارے گناہوں کو معاف کرے. ہمارے مراجع کی زندگی میں اضافہ کرے، ان کی ذاکر میں پہنچ سرے، انقلاب اسلامی کی حفاظت کے دشمنوں کے شر سے اس کو محفوظ رکھے. اتصال امام زمان کے ساتھ کرے، امام خاندانی کو اپنے زمان میں رکھے، دشمنوں کے شر سے محفوظ رکھے، لمبی زندگی عطا فرمائے. ہم امام کے غلاموں میں سے، ان کے انصاروں میں سے شمار کرے. بسم اللہ الرحمن الرحیم. والعصر ان الانسان لفی خسر الا الذین آمنوا وعملوا الصالحات وتواصوا بالحق وتواصوا بالصبر.
Oh.